नमस्ते, स्वागत छ हिमाली स्वरहरूमा। न्युयोर्क सहरबाट तयार पारिएको नेपाली अनलाइन रेडियो हिमाली स्वरहरूको यो 163 श्रृङ्खला हो। कार्यक्रम प्रस्तुत गर्दैछु म सहदेव पौडेल। हिमाली स्वरहरूको यो श्रृङ्खला हामीले नेपाली पात्र अनुसार विक्रम सम्वत 2068 साल असोज महिनाको 14 गते अर्थात् अक्टोबर 1 शनिबार 2011 दिनमा तयार पारेका हौँ। अहिले हामी हिन्दूहरूको महान पर्व बडा दसैँको वातावरणमा छौँ। बडा दसैँ आफ्नो परिवारको साथमा मनाउन सबैजना आआफ्नो घरतिर जाने, आआफ्नो परिवारको साथमा जम्मा हुने तयारीमा जुट्नुभएको छ। मिठो मसिनो राम्रो जे जस्तो सकिन्छ खाने लाउने तयारीमा सबै जुट्नुभएको छ। देश बाहिर हुनेहरू भने जे जस्तो सकिन्छ विभिन्न कार्यक्रमहरू आयोजना गरेर साथीभाइहरू जम्मा भएर मठ मन्दिरमा गएर पूजा आजा गर्ने रमाइलो गर्ने तयारीमा हुनुहुन्छ। सोह्र गते सोमबार अक्टोबर 3 दिन फुलपाती परेको छ। त्यसै गरी 17 गते मङ्गलबार 4 तारिकको दिन महाअष्टमी, 5 तारिक 18 गते महानवमी र टिका परेको छ बिहिबार अक्टोबर 6 दिन। हिमाली स्वरहरू परिवार बडा दसैँको यो शुभ अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। आजको कार्यक्रममा हामी गएको साता न्युयोर्कमा आउनुभएका नेपालका प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आयोजना गर्नुभएको एउटा प्रेस भेटघाटमा व्यक्त गर्नुभएका केही विचारहरू यहाँ प्रस्तुत गर्नेछौँ। त्यसै गरी स्वास्थ्य छलफलमा रोमन अधिकारीले डाक्टर सुमन अधिकारीसँग छलफल गरेर तयार पार्नुभएको युरिक एसिड सम्बन्धी छलफल प्रस्तुत गर्दैछौँ। त्यसै गरी नेपाली भाषी भुटानी परिवारहरूको भाषा भावनाहरूलाई समेटेर तयार पारिएको कार्यक्रम भाव साङ्ग्रिलामा आज अर्जुन प्रधान साहित्यकार खेमनाथ दाहालसँग उहाँको महाकाव्य श्वेत पत्रको बारेमा छलफल गर्दै हुनुहुन्छ। सृजनाका स्वरहरूमा हामी केही दसैँसँग सम्बन्धित कविताहरू सुन्नेछौँ। कार्यक्रमलाई सङ्गीतमय बनाउनेछ केही सुमधुर दसैँसँग सम्बन्धित गीत सङ्गीतहरूले। कार्यक्रमको शुभारम्भ गरौँ दसैँसँग सम्बन्धित यो सुमधुर गीतबाट।
मंगल होस, अब मंगल होस, सब प्राणी को मंगल होस।
मंगल होस, अब मंगल होस, सब प्राणी को मंगल होस।
मंगल होस, अब मंगल होस, सब प्राणी को मंगल होस।
मंगल होस, अब मंगल होस, सब प्राणी को मंगल होस।
सबका घर आंगन मा शांति को दीप बनो। सबका घर आंगन मा शांति को दीप बनो।
मंगल होस, अब मंगल होस, सब प्राणी को मंगल होस।
देवी देवताहरू को आशीष सबलाई प्राप्त भइरहोस्। देवी देवताहरू को आशीष सबलाई प्राप्त भइरहोस्। सबका घर घर भक्ति भाव को सुमधुर संगीत बजिरहोस्। सबका घर घर भक्ति भाव को सुमधुर संगीत बजिरहोस्। सुमधुर संगीत बजिरहोस्।
मंगल होस, सब मंगल होस, सब प्राणी को मंगल होस।
भएर फैलिरहोस्। चन्द्रमाको शीतल किरण सबतिर फैलिरहोस्। उजाड बस्तीहरूमा अब चम्पा चमेली फूल फुलोस्। उजाड बस्तीहरूमा अब चम्पा चमेली फूल फुलोस्। चम्पा चमेली फूल फुलोस्।
मङ्गल होस् अब मङ्गल होस् सब प्राणीको मङ्गल होस्।
कुरै कुराको भीडमा एउटा कुरा,
देशको कुरा, विदेशको कुरा,
घरदेखि वनसम्मको कुरा,
मनदेखि धनसम्मको कुरा, हिमाली स्वरहरूमा एउटा कुरा।
एउटा कुरामा आज हामी नेपालका प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई न्युयोर्कमा आउनुभएको बेलामा आयोजना भएको एक पत्रकार भेटघाटमा सोधिएका केही प्रश्नहरूको जवाफ यहाँ राख्दैछौँ। प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भएर नेपाल फर्किसक्नु भएको छ। नेपाल फर्कनु अघि उहाँले नेपाल मिसनको कार्यकक्षमा विभिन्न सञ्चारकर्मीहरूको माझमा विभिन्न प्रश्नहरूको उत्तर दिनुभयो। सञ्चारकर्मीहरूले अमेरिकामा नेपालीहरूले एउटा कार्यक्रममा देखाएको हो हल्ला र कालो झण्डाको विषयमा, त्यसै गरी राष्ट्रिय पोसाकको बारेमा, विभिन्न देशका प्रतिनिधिहरूसँग भेटघाट भएको विषयमा, एनआरएनले उठाउँदै आएको दोहोरो नागरिकताको विषयमा र आफ्ना गुरु एवं गुरुआमासँग 30 वर्षपछि भेटेको अनुभवहरू साटासाट गर्नुभएको थियो। आज हामी उक्त प्रेस भेटघाटको यो मुख्य मुख्य छलफलहरू यहाँ प्रस्तुत गर्दैछौँ।
यो अमेरिकी राष्ट्रपति र अरू अमेरिकी अधिकारीहरूसँगको भेटघाट कस्तो रह्यो? अमेरिकी राष्ट्रपतिसँगको भेटमा तपाईँले आतङ्कारीको सूचीबाट, यो मध्यमस्तरको सूचीबाट हटाउनको लागि कुराकानी गर्छु पनि भन्नुभएको थियो अस्तिको प्रेस मिटमा, त्यो सबै र अमेरिकी अन्य अधिकारीहरूसँगको भेटघाट कस्तो रह्यो? उनीहरूको दृष्टिकोण चाहिँ कस्तो रहेछ?
राष्ट्रपति ओबामासँग त असाध्यै भलाखुसारी मात्रै गरिन, उनको दुईचोटि भेटघाट भयो। एउटा छ बान की मुनले चाहिँ दिनुभएको चाहिँ दिवाभोज थियो, त्यहाँ सबै सरकार राष्ट्र प्रमुखले बोलाइएको थियो, त्यहाँ त सायद आइहाल्यो, हात मिलाउने मात्रै कुरा भयो, बोलचाल दिने समय भएन। त्यही साँझ उहाँले जुन जलपान कार्यक्रम आयोजन गर्नुभएको थियो, त्यहाँ पनि एउटा सामान्य औपचारिक त भला कुसारेर फोटो खिचाउने भन्दा बढी खास कुरा गर्ने औपचार त्यहाँनिर भएन। त्यसैले फेरि त्यस्तो भलामा हतार हतार मात्रै भन्नुभन्दा पनि जो उहाँको अफिसरहरू हो त्यो लेभलमै उठाउँदा उपयुक्त होला भन्ने लाग्यो। र हिजो चाहिँ, हिजो कि अस्ति, उहाँहरूको चाहिँ अन्डर सेक्रेटरी, पोलिटिकल अन्डर सेक्रेटरी के शर्मा के वेन्डी शर्मासँग चाहिँ कुराकानी भयो, जसले पोलिटिकल कुराकानी चाहिँ बढी हेर्नुहुन्छ, र उहाँसँग चाहिँ हामीले यो कुरा गम्भीर ढङ्गले हामीले यसलाई उठायौँ। र उहाँको बुझाइ पनि के थियो भने यो चाहिँ नीतिगत रूपमा समस्या होइन, तर चाहिँ व्यावहारिक ढङ्गले कार्यान्वयन गर्न भएको ढिलाइ मात्रै हो, र यो समयक्रम भइहाल्छ भन्ने खालको आशय चाहिँ उहाँले व्यक्त गर्नु। एउटा व्यवहारमा त फरक पार्दैन, व्यवहार पर्थ्यो भने देशको राष्ट्रपतिले हात मिलाइरहेको छ तर फेरि आतङ्कवादी भनेको छ भने त उहाँहरूले नै अप्ठ्यारो, हामीलाई होइन कि उहाँहरूले अप्ठ्यारो पर्ने कुरा हो। त्यसैले खालि त्यो टेक्निकली मात्रै त्यसलाई हटाउन चाहिँ बाँकी रहेको कुरा हो, राजनैतिक रूपले र अन्य हिसाबले त्यो करिब करिब चाहिँ त्यो सूचीबाट चाहिँ हटिसकेको अवस्था चाहिँ हो।
अहिले अब तपाईँहरू अमेरिकाले चाहिँ त्यो सूचीमा पनि राखिराखेको अवस्था, सबै हिसाबले विगतमा विद्रोहमा लागेको माओवादी पार्टीको सरकार बनिरहेको अवस्था, नेपालप्रतिको बुझाइ र तपाईँहरूप्रतिको बुझाइ चाहिँ अन्तर्राष्ट्रको कस्तो पाउनुभयो? समग्र तपाईँहरूले जति विभिन्न राष्ट्राध्यक्षहरूसँग पनि भेटघाट गर्नुभयो, समग्रमा चाहिँ कस्तो पाउनुभयो तपाईँहरूप्रति र नेपालप्रतिको बुझाइ?
एकदम राम्रो कुरा गर्नुभयो। समग्रमा भन्नुहुन्छ भने नेपालप्रतिको अन्तर्राष्ट्रिय समुदायको असाध्य राम्रो सद्भाव चाहिँ मैले अनुभव, जोसमा पनि हामीले कुराकानी गऱ्यौँ, अब हुन त औपचारिकताको निम्ति भेटघाट गर्ने पनि हुन्छ यस्तो अवसर, त्यस्तो मात्र नभएर नेपालप्रति साँच्चै चासो राखेको देखियो। संयुक्त राष्ट्रसङ्घका पदाधिकारीहरूसँगको भेटघाट बानकी मुनदेखि लिएर हाम्रो यहाँको अनि यो प्रमुखले राजुजीले नै एउटा भन्दिया भोज आयोजना गर्नुभएको थियो संयुक्त राष्ट्र सङ्घका प्रमुख त्यहाँ पदाधिकारीहरूको त्यहाँ पनि अनौपचारिक कुराकानीमा सबैको चाहिँ नेपालप्रति एउटा गम्भीर खालको चासो र सद्भाव देखिन्थ्यो र जुन देशका प्रतिनिधिहरूसँग हामीले कुरा गऱ्यौँ खास गरी मनमोहन सिंह भारतका प्रधानमन्त्री चिनिया राजु उहाँहरूको पनि नेपालप्रति असाध्य बढी चासो चाहिँ हामीले देख्यौँ यसले के देखिन्छ भने हामी नेपालीहरूले चाहिँ पार्टीहरूले एउटा सहमति कायम गरेर अब शान्तिर संविधानको प्रक्रियालाई टुङ्ग्याउने र एउटा देश तीव्र आर्थिक विकासको चाहिँ नीति अगाडि सार्ने हो भने हामीले सोचेभन्दा बढी सहयोग र समर्थन अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त हुने स्थिति रहेछ भन्ने चाहिँ मलाई अनुभूत भएको छ र यसलाई चाहिँ म गम्भीर ढङ्गले चाहिँ देशमा गएर चाहिँ उठाउँछु।
हजुर, अब यो युएन महासभा बैठकबाट तपाईँले समग्र नेपालमा लैजाने सन्देश चाहिँ के हुनेछ?
समग्र सन्देश एउटै हो, अब हामीले जुन शान्ति र संविधानको बाटोमा अगाडि बढिराखेका छौँ त्यसलाई हामीले पूर्णतामा दिनुपर्छ। अन्तर्राष्ट्रिय समुदायको चाहिँ राम्रो सद्भाव र समर्थन हामीप्रति छ, त्यसैले त्यसमा ढिलो नगरिकन त्यो प्रक्रियालाई पुरा गर्ने र हामीले चाहिँ सम्पूर्ण शक्ति चाहिँ देशको चाहिँ आर्थिक सामाजिक रूपान्तरणमा लगाउने त्यो दिशामा जानुपर्छ। यही सन्देश चाहिँ म देशमा लिएर चाहिँ फर्काउँदैछु।
यस्तै खालको दृश्य लगभग 2008 पनि थियो, तपाईँको पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएर आउँदाखेरि लगभग यस्तै यस्तै खालको संवादहरू उहाँले पनि बोल्नु भएको थियो। यो तिन वर्षमा, यो तिन वर्षपछि तपाईँको भेटमा अहिले स्पेसिफिक डिफरेन्स यो चाहिँ फरक छ। त्यतिखेर पनि हाम्रो सिचुएसन त्यस्तै थियो, संविधान लेख्ने अवस्थै थियो, ओभरअल सिचुएसन उस्तै थियो जस्तो मेरो अनुभवमा लाग्छ। अहिले पनि यो एउटा जुन महासभामा तपाईँ भाग लिनु भएको छ, पर्टिकुलर डिफरेन्स यो चाहिँ फरक छ है भनेर हामी जनताले अरू व्यक्तिहरूले थाहा पाउने कुरा चाहिँ के होला, यसो दुई तिनवटा लाइन भनिदिनुहोस् न।
त्यसमा समानता र फरक दुवै छ। समानता यस अर्थमा कि त्यति बेला भर्खर चुनावको लगत्तै पछि माओवादी नेतृत्व सरकार बनेको हुनाले देशमा अब केही हुन्छ, ठुलो परिवर्तन आउँछ भन्ने अपेक्षा थियो, तर दुर्भाग्यवश राजनीतिक दलहरूको बिचमा सहमति बन्न सकेन। दुई वर्षको समय हामीले खेर फाल्यौँ, विभिन्न परीक्षणहरू भए, तर अहिले तेस्रो वर्षमा आएर फेरि जुन माओवादी नेतृत्वमा सरकार बनेको छ अहिले मानिसहरू फेरि एउटा नयाँ आशा के पलाएको छ भने अब चाहिँ शान्ति र संविधान टुङ्गिन्छ, यसलाई समर्थन गर्नुपर्छ भन्यो, फेरि नयाँ ढङ्गले चाहिँ आशा पलाएको चाहिँ म देख्छु। र मुख्य फरक त्यहाँ
भनेपछि दुई वर्ष अगाडि जब प्रचण्ड प्रधानमन्त्री हुनुहुन्थ्यो त्यतिखेर चाहिँ तपाईँहरू सिरियस हुनुहुन्न थियो त्यसो भने?
अहिले हामी थियौँ तर बिचमा भत्कियो नि त, बिचमा भत्कियो, सरकार गिर्यो, माओवादीले कुनै पनि हालतमा सरकारमा जान दिनुहुन्न भन्ने तानाबुना बुनियो, दुई वर्षसम्म जानै दिन अनेक थरले घेराबन्दी गरियो र त्यसले गर्दा हाम्रो कारणले गर्दा होइन नि त, अरूको चलखेलले गर्दा वातावरण बिग्रिहाल्छ, तर अहिले फेरि त्यो चक्र चाहिँ एकचोटि फेरि चाहिँ पुरा भएको छ, कडी टुट्यो कडी जोडिएको छ, त्यसले गर्दा मान्छेमा चाहिँ उत्साह र विश्वास पलायो।
भनेपछि हामी अर्को साल भेट हुँदाखेरि सायद तपाईँ अथवा कोही आउनु होला, त्यतिखेर पनि यस्तै दृश्यहरू फेरि मतलब दोहोरिएला कि अथवा नयाँ कुनै स्टेज पर्फर्मेन्स हुन्छ होला?
अर्को वर्षसम्म त यो हामी अर्कै ठाउँ पुग्यौँ, शान्ति र संविधानको प्रक्रिया एउटा पूर्णतामा पुगेर देश चाहिँ एउटा नयाँ चाहिँ एउटा आर्थिक सामाजिक रूपान्तरण विकासको दिशामा अगाडि बढिसकेको हुन्छ, त्यसैले तपाईँ आशावान बनाऊ, धेरै निराशावादी शङ्कावादी नबनाऊ।
यो जुन महासभामा कयौँ राष्ट्रले पेलिसनलाई सपोर्ट गरेको थिएन रहेछ, गरेनन्, तर नेपालले तपाईँले भन्नुभएको थिएँ पहिलादेखि नै हामीले सपोर्ट गर्दै आएकोले अहिले पनि हाम्रो समर्थन छ, समर्थन गरियो भन्नुभएको छ, हामीले खास समर्थन गर्नुको कारण के एउटा, अनि दोस्रो कुरो यो महासभामा तपाईँ आउनुहुँदाखेरि तपाईँले कतिवटा देशका प्रमुखहरूसँग भेट्नुभयो र स्पेसिफिक फाइदा कुन चाहिँ देशको मान्छेबाट त्यो व्यक्तिबाट चाहिँ तपाईँ पाउनु भएको जस्तो लाग्छ?
होइन, प्यालेस्टिनको मुद्दामा त हामीले सुरुदेखि नै जब 47 प्यालेस्टिन र इजरायल राज्य बनाउने भन्ने संयुक्त राष्ट्रसङ्घकै निर्णय भयो, त्यसको लगत्तैदेखि प्यालेस्टिनको अलग स्वतन्त्र सार्वभौम राज्य बन्नुपर्छ भन्ने नेपालको निरन्तरको अडान हो र अहिले आएर अरू देशहरू समेत ठुलो सङ्ख्या देखाउन थपिएका छन् र अत्यधिक बहुसङ्ख्या, अब सायद भोटिङ भयो भने अत्यधिक बहुसङ्ख्याले प्यालेस्टिन राज्यको पक्षमा मतदान गर्छ, त्यसैले हाम्रो यो चाहिँ हिजोको निरन्तरताकै अडान हो, यो कुनै नयाँ कुरा हाम्रो होइन। दोस्रो जनसँग तपाईँले भन्नुभएको थियो कोसँग भेटघाट हो भन्ने कुरो, अब त्यो त करिब करिब तपाईँहरूले थाहा भइसकेको छ, सम्भव भएसम्म छोटो अवधिमा हामीले धेरै भेटघाट गऱ्यौँ, भेटघाट त मुख्य रूपमा त हाम्रो छिमेकीहरूसँगको भेटघाटले हामीले बढी जोड दियौँ, किन व्यावहारिक ढङ्गले हामीले बढी उपयोग हुने छिमेकीहरू दक्षिण एसियाली चिन लगायतका देशहरू नै हुन्, त्यस क्रममा अरूहरूसँग पनि हाम्रो भेट भयो, जो दक्षिण एसियाबाट श्रीलङ्काका राष्ट्रपति भारतका प्रधानमन्त्री भुटानका प्रधानमन्त्रीसँग भयो बङ्गलादेशका प्रधानमन्त्रीसँग अनौपचारिक ढङ्गले दुईचोटि कुराकानी भयो औपचारिक ढङ्गले कुराकानी हुन भएन पाकिस्तानका राष्ट्रपति प्रधानमन्त्री आउनु पाउनु भएन अब विदेश मन्त्रीसँग अनौपचारिक ढङ्गको भेटघाट भयो यसरी दक्षिण एसियाका सबैसँग भयो मालदिभ्सका उपराष्ट्रपति आउनुभएको थियो उहाँसँग औपचारिक कुराकानी नै भयो र चिनियासँग भइहाल्यो क्याम्बोडियाका उपप्रधानमन्त्रीसँग भयो त्यसले छिमेकीहरूसँग मुख्य रूपमा बढी भयो भने त्यसबाहेक चाहिँ अरू चाहिँ अब बोलिभियाका राष्ट्रपति उसका फिनल्यान्डका राष्ट्रपति नर्वेका विदेश मन्त्री क्युबाका विदेश मन्त्री स्लोभेनियाका राष्ट्रपति
माओवादी सरकार त्यति स्पष्ट छैन भन्छन् नि
होइन मा सबभन्दा बढी स्पष्ट माओवादी किन सुरुदेखि एनआरएनहरूले उठाएको माको पक्षमा चाहिँ स्पष्ट ढङ्गले चाहिँ समर्थन जनाउने माओवादी पार्टी हो त्यसैले त्यसमा कुनै पनि खालको दुविधा छैन खालि व्यवहारिक ढङ्गले चाहिँ किनकि नेपालमा जुन आप्रवासी जुन विदेशी नेपालीहरू छन् जो दक्षिण एसियामा चाहिँ फेरि नेपाली मूलका नागरिकहरू ठुलो सङ्ख्या विदेशमा बस्छ त्यसैले दोहोरो नागरिकता भन्दाखेरि चाहिँ सबैलाई यहाँ अलिक जटिलता हुनसक्छ त्यस्तो फरक कसरी गर्ने भन्ने विषयको चाहिँ एउटा प्राविधिक कुरा मात्रै बाँकी हो सैद्धान्तिक रूपमा गएर यो नन रेजिडेन्ट नेपालीहरूको निम्ति चाहिँ दोहोरो नागरिकताको चाहिँ सुविधा दिने भन्ने सैद्धान्तिक रूपमा हामी पहिले प्रश्न छ
नेपाली मन र नेपालीपन सँग नजिक
यो हो विश्वव्यापी अनलाइन रेडियो हिमाली स्वरहरू कार्यक्रमको यो क्रममा अब हामी प्रस्तुत गर्दैछौँ अर्को एउटा सुमधुर दशैं सङ्गीत अब हामी प्रस्तुत गर्दैछौँ स्वास्थ्य छलफल
स्वास्थ्य सचेतनाको लागि अनलाइन रेडियो हिमाली स्वरहरू प्रस्तुत गर्दैछ स्वास्थ्य छलफल। म रोमन अधिकारी स्वास्थ्य क्षेत्रका विविध व्यक्तित्वहरू समक्ष हाम्रै जीवनसँग जोडिएका रोग निरोग र निदानका विषयहरूमा कुराकानी गर्दैछु। आफू पनि सुन्नुहोस्, अरूलाई पनि सुन्न प्रेरित गर्नुहोस्। हिमाली स्वरहरूमा कार्यक्रम स्वास्थ्य छलफल।
नेपाली अनलाइन रेडियो हिमाली स्वरहरूको यो कार्यक्रम हो स्वास्थ्य छलफल। स्वास्थ्य छलफलमा आज हाम्रा साथी रोमन अधिकारी युरिक एसिडको बारेमा डाक्टर सुमन अधिकारीसँग कुराकानी गर्दै हुनुहुन्छ। हाम्रा साथी रोमन अधिकारी केही समय अगाडि नेपाल जानुभएको बेलामा नेपालमै डाक्टर सुमन अधिकारीसँग युरिक एसिडको बारेमा कुराकानी गर्नुभएको हो। आउनुहोस्, स्वास्थ्य छलफलमा स्वागत गरौँ रोमन अधिकारीको साथमा डाक्टर सुमन अधिकारीलाई।
न्युयोर्क सहरबाट सञ्चालित अनलाइन रेडियो हिमाली स्वरहरूको स्वास्थ्य छलफल कार्यक्रमबाट म रोमन अधिकारीको नमस्कार। आजको कार्यक्रममा म काठमाडौँ मेडिकल कलेजमा अध्ययन गर्नुभएका डाक्टर सुमन अधिकारीसँग युरिक एसिडको बारेमा छलफल गर्न गइरहेको छु। डाक्टर साहब, तपाईँलाई हाम्रो कार्यक्रम स्वास्थ्य छलफलमा स्वागत छ। एउटा रोगसँग मान्छेको आत्मबलको मान्छेको विचारको कस्तो सम्बन्ध हुन्छ र युरिक एसिडसँग पनि कस्तो खालको सम्बन्ध छ, अथवा जुनसुकै रोगसँग पनि मान्छेको विचार तनाव यस्ता खालका कुराहरू मनोवैज्ञानिक कुराहरूको कस्तो सम्बन्ध छ, यसबारेमा अलिकता प्रश्न पारिदिनुहोस् न।
हजुर, कस्तो हुन्छ भन्दा अब तनाव अथवा स्ट्रेसको कारणले चाहिँ मानिसको स्वास्थ्यमा असर पार्छ नै। असर अब पार्ने माध्यमहरू एउटा डाइरेक्ट असर हुनसक्छ, जसले चाहिँ शरीरमा भएका हर्मोन्सहरू केमिकलहरूलाई चाहिँ बढाएर जुन इन्जाइम्सहरू पैदा भइरहेको हुन्छ ती इन्जाइम्सहरू कम हुने अथवा बढाउने एउटा त्यो माध्यम हुनसक्छ। अर्को भनेको स्ट्रेसले गर्दाखेरि कतिपल्ट चाहिँ रोगहरूलाई प्रेसिपिटेट गर्ने हुन्छ
अथवा स्टिमुलेट गर्ने
हुन्छ। हजुर, सो सामान्य रूपमा भन्नुपर्दा स्ट्रेसले चाहिँ प्राय जसो रोगलाई बढाएको देखिन्छ। र युरिक एसिडको हदमा चाहिँ स्ट्रेसले अब डाइरेक्टली त्यस्तो असर गर्ने चाहिँ देखिन्न। कुनै खालको यो हाइपर युरेसेमिया भन्छ, युरिक एसिड बढ्ने कन्डिसन, त्यो जुन शरीरमा इन्जाइमको डिफिसियन्सीको कारण हुन्छ, त्यस्तो अवस्थामा असर गर्न सक्छ कि भन्ने जस्तो कुराहरू चाहिँ पाइएको छ।
हजुर, यो युरिक एसिड चाहिँ कस्तो खालको, यो बाथ रोग अथवा युरिक एसिड कस्तो खालको शारीरिक बिरामी हो, यसबारेमा पनि बताइदिनुहोस्।
युरिक एसिड चाहिँ कस्तो रोग हो भन्दा अब हाम्रो शरीरमा प्रोटिनहरू हुन्छ, जुन प्रोटिनहरू चाहिँ अमाइनो एसिड्सबाट बनेका हुन्छन्। ती अमाइनो एसिड्सहरूमा एक खालको तत्त्व हुन्छ जसलाई हामीले न्युक्लियोटाइड्स भन्छौँ। यी न्युक्लियोटाइड्सहरूको मेटाबोलिजम भएर चाहिँ प्युरिन्स र पाइरिमाइडिन्स भन्ने न्युक्लियोटाइड्स हुन्छ, यिनको मेटाबोलिजम भएर युरिक एसिड बन्ने हो। र बाथ रोगमा के हुन्छ त भन्दाखेरि तपाईँको युरिक एसिड चाहिँ शरीरमा सामान्यतया भए पनि यसको मात्रा बढ्दै जाँदाखेरि शरीरका विभिन्न अङ्गहरूमा चाहिँ युरिक एसिड जम्मा हुने हुनाले बाथ रोग चाहिँ देखा पर्छ।
मलाई बाथ भयो भन्नु र युरिक एसिड भन्नुमा केही फरक छ छैन?
अब सामान्यतया हामीले बाथ रोग भनेर चाहिँ रुमेटोइड आर्थराइटिस भनेर बुझ्छौँ, अथवा रुमेटिक, अब मुटुको बाथ रोग भनेर चाहिँ रुमेटिक हार्ट डिजिज हुन्छ।
हजुर,
र अरूको हुन्छ रुमेटोइड आर्थराइटिस, त्यसलाई चाहिँ बाथ रोग भन्छौँ।
हजुर,
अब युरिक एसिडको हकमा चाहिँ युरिक एसिड बढ्ने अवस्थालाई हामीले हाइपर युरेसिमिया भन्छौँ।
हजुर,
र हाइपर युरेसिमिया भएपछि यसले गर्ने जुन रोग हुन्छ त्यसलाई चाहिँ गाउट भन्छौँ।
ए, गाउट यो ठ्याक्कै नेपाली चाहिँ यसको शब्द,
यसको नेपाली ठ्याक्कै शब्द चाहिँ छैन।
अनि यो युरिक एसिड अब वंशाणुगत हुने अथवा कुन उमेरकोलाई हुने, कस्तो उमेरकोलाई हुने, मतलब महिला पुरुष के छ वास्तवमा यो, यसको अवस्था के छ युरिक एसिडको?
यसको बारेमा के छ भन्दा युरिक एसिड सामान्यतया केटा मान्छेहरूलाई लोग्ने मान्छेहरूलाई चाहिँ बढी हुन्छ, आइमाईले भन्दा 10 गुणा बढी लोग्ने मान्छेलाई हुन्छ भन्ने मान्यताहरू पाएको छ, किताबहरूमा पढ्न पाइन्छ। र युरिक एसिड चाहिँ प्राय जसो 40 उमेर कटेपछि चाहिँ भएको देखिन्छ। र यो चाहिँ वंशानुगत हो कि होइन भन्ने सवालमा यो जुन युरिक एसिड बढ्ने अवस्था छ गाउट, यो दुई खालका हुन्छन्, प्राइमरी र सेकेन्ड्री भन्छौँ हामीले। प्राइमरीमा खासै हुँदैन, सेकेन्ड्रीमा कुनै कुनै खालको युरिक एसिड बढ्ने अवस्था हुन्छ इन्जाइमको कारण, त्यो चाहिँ वंशानुगत हुनसक्छ।
सामान्यत यो गाउट युरिक एसिड, अब यो यसको लक्षणहरू चाहिँ कस्तो हुन्छ?
युरिक एसिडको लक्षणहरू अब सामान्यतया लक्षण भन्नुभन्दा पहिला एउटा कुरा के भन्नु भन्दा, हाम्रो शरीरमा युरिक एसिड हुन्छ र ब्लडमा यसको मात्रा चाहिँ 3-7 तिनदेखि 7 मिलिग्राम पर डेसिलिटर हुन्छ। जब 7 मिलिग्राम पर डेसिलिटरभन्दा बढी हुन्छ तब हाइपर युरेसिमिया हुन्छ, र प्रायः जसो हाइपर युरेसिमियाले गर्दा गाउट हुन्छ। भनेपछि गाउटको लक्षण के हुन्छ त भन्दा, यसले सबैभन्दा पहिला चाहिँ हाम्रो शरीरका जोर्नीहरूलाई असर गर्छ, त्यो पनि मुख्यतः खुट्टाका जोर्नीहरू। त्यसमा पनि सबैभन्दा बढी लक्षण देखा पर्ने चाहिँ बुढी औँलाको जोर्नी,
बुढी
औँलाको जोर्नी, त्यो चाहिँ पहिलो कुरो रातो हुन्छ, सुन्निन्छ र एकदम साह्रै दुख्छ। बिरामीले चाहिँ आफ्नो जिन्दगीको सबभन्दा धेरै दुखाइ अनुभव गरेको हुन्छ त्यो अवस्थामा। र कहाँसम्म भन्दा पनि मोजा लगाउन अथवा त्यो जुन गाउट भएको अङ्ग छ त्यसमा कपडा पर्दा पनि दुख्ने अवस्था हुन्छ।
भनेपछि यो जोर्नीहरूमा जस्तो हातको आँख्लाहरूमा अथवा कतै पनि जोर्नीहरूमा दुखिहाल्यो भने मान्छेले मलाई युरिक एसिड भएको छ भनेर शङ्का गर्न मिल्छ मिल्दैन?
शङ्का गर्न मिल्छ। युरिक एसिडले सबभन्दा पहिला खुट्टाका जोर्नीहरूलाई असर गर्छ, त्यसपछि बिस्तारै हातका जोर्नीहरू, नाडीहरूलाई पनि असर गर्न सक्छ।
ए अच्छा, यो चाहिँ अन्तिम यसको चाहिँ फाइनल डिसिजन भनेको चाहिँ लक्षणभन्दा पनि ल्याबोरेटरी टेस्ट गरेपछि मात्रै पत्ता लाग्न सक्छ?
हजुर हजुर।
अनि अब अर्को कुरा, यो युरिक एसिड चाहिँ अब बढ्यो, कसैलाई बढ्यो भने कस्तो अवस्थामा यो वास्तवमा खतरापूर्ण हुनसक्छ?
युरिक एसिड आफैमा अब यसका जुन चारवटा चाहिँ स्टेज हुन्छन् युरिक एसिड बढ्ने गाउटका, पहिलो चाहिँ एक्युट गाउट या आर्थराइटिस भन्छ। यो अवस्था भनेको चाहिँ साह्रै नै दुखाइपूर्ण अवस्था हो अघि भनेको जस्तो। त्यसपछि अर्को अवस्था हुन्छ इन्टरक्रिटिकल पिरियड भन्छ, जतिखेर सिम्टम्सहरू अथवा लक्षणहरू देखेका हुँदैनन्। अर्को पिरियड हुन्छ क्रोनिक गाउट या आर्थराइटिस अथवा क्रोनिक टोफेसियस गाउट भन्छ, जसमा चाहिँ युरिक एसिडहरू चाहिँ सानसानो टुक्रा बनेर जोइन्टमा अथवा चाहिँ जम्मा हुन्छ। त्यसले गर्दाखेरि अब यो एक्युटमा त्यति लाइफ थ्रेटनिङ हुँदैन, त्यति चाहिँ असर गरिहाल्ने भन्ने हुँदैन, खालि दुखाइ हो मुख्य। र क्रोनिक गाउटमा के हुन्छ अथवा क्रोनिक बाथरोग भनौँ, युरिक एसिड बढेको अवस्थामा चाहिँ मृगौलाको चाहिँ मृगौलामा पथरी भन्ने सम्भावना हुन्छ, त्यस्तै मृगौलाको नलीमा चाहिँ पथरी जम्मा हुनसक्ने सम्भावना हुन्छ। साथै यसले मृगौलालाई असर गरेर क्रोनिक रेनल फेलियर त्यो अवस्थामा पुऱ्यायो भने त्यतिखेर यो चाहिँ अलिक डरलाग्दो हुनसक्छ।
अनि कसैलाई युरिक एसिड भयो, ल्याबोरेटरी टेस्ट भयो भन्दाखेरि डाक्टरले औषधि पनि सुरु दियो होइन, मान्छेले औषधि पनि खान सुरु गर्यो। अब मान्छेहरूले खानपान चाहिँ मान्छेहरू एकदमै धेरै बारेको, एकदमै धेरै कन्सियस भएको, अब खानु हुँदैन यस्तो उस्तो भन्छन्, औषधि नै सुरु गरेपछि पछाडि मान्छेले आफ्नो खानपान चाहिँ कस्तो गर्न सक्छ, कस्तो गर्नुपर्छ?
अब युरिक एसिडको ट्रिटमेन्ट भन्नाले पहिलो कुरा त आफ्नो जीवनमा भएका कुराहरूलाई चाहिँ मोडिफाई गर्ने नै हो, जस्तै एक्सर्साइज गर्ने, त्यसमाथि खानामा ध्यान दिने। अब खानेकुरा के खानु हुँदैन, के बार्ने त भन्दाखेरि अब हामीले भन्नुपर्दाखेरि प्रायः भन्ने गेडागुडी, त्यसपछि मसरुम च्याउ, त्यस्तै सी फुड्स भन्छौँ हामीले समुद्रमा पाइने जुन खानेकुराहरू, अब हामी नेपालमा त्यति छैन तर बाहिर पाइने ती कुराहरू, त्यस्तै अल्कोहल पनि कम गर्नु पऱ्यो, यी कुरा हुन् मुख्य रूपमा, यी नै हुन्।
ए खानपान चाहिँ मतलब औषधि नै सुरु गरिसके पछाडि मतलब कति धेरै मुख बार्नुपर्ने हो, अथवा सामान्य दालहरू सामान्य बिहान बेलुका खाने, दुईपल्ट खाने होइन, अब यस्तो खालको गर्न सक्छ सबैजना मान्छेले?
सकिन्छ, औषधि सुरु गरिदिने गरिसकेपछि पनि अब मुख बार्नु त पर्छ, तर एकदमै स्ट्रिक्टली चाहिँ त्यस्तो गर्नुपर्ने
देखिँदैन। अनि अब हालैको अनुसन्धानहरूले यो युरिक एसिडको बारेमा, मान्छेहरू जो युरिक एसिड रोगी छन् उनीहरूको बारेमा त्यस्तो नयाँ कुरा केही पत्ता लगाएको पनि छ कि?
नयाँ कुरा के छ भन्दाखेरि, अब युरिक एसिडलाई चाहिँ क्रिस्टल डिजिज भन्छ, क्रिस्टल डिपोजिसन डिजिज। यसमा चाहिँ दुई खालको हुन्छ, एउटा चाहिँ ट्रु क्रिस्टल्स हुन्छ, अर्को फल्स क्रिस्टल्स भन्ने हुन्छ। र यसमा जम्मा हुने क्रिस्टल्सलाई हामीले मोनोसोडियम मोनोहाइड्रेट क्रिस्टल्स भन्छौँ र अर्को चाहिँ हुन्छ यसरी जम्मा भएको क्रिस्टल्स जम्मा भएको अवस्थालाई गाउट भनियो. त्यस्तै अर्को अवस्था हुन्छ स्युडो गाउट. स्युडो गाउटमा चाहिँ क्याल्सियमको चाहिँ क्रिस्टल्सहरू जम्मा हुन्छ जुन जसको लक्षण चाहिँ गाउटको जस्तै हुन्छ तर डायग्नोसिस जुन इन्भेस्टिगेसन हुन्छ डायग्नोस्टिक मोडालिटिजहरू हुन्छ त्यसबाट चाहिँ यो चाहिँ छुट्याउन सकिन्छ
छुट्याउन सकिन्छ. तर अनुसन्धानले चाहिँ अब जस्तो बिरामीहरूलाई चाहिँ के भनेको छ मतलब यस्तो खानुहुन्छ यस्तो खानु हुँदैन अथवा यस्तो गर्नुपर्छ यस्तो गर्नु हुँदैन भनेर नयाँ रिसर्चहरू भइरहेको हुन्छ नि त मेडिकल साइन्समा यस्तोले के भनेको छ डाक्टर सर यो चाहिँ केही छ कि तपाईँको इन्फर्मेसनमा नयाँ केही
नयाँ इन्फर्मेसनमा खानाको बारेमा त त्यति भेटेको छैन मैले तर ड्रग्सहरूको बारेमा चाहिँ नयाँ नयाँ इन्फर्मेसन आइराखेका हुन्छन्. अब हामीले प्रायः युज गर्ने ड्रग्स भनेको चाहिँ एनएसएआइडी भन्छौँ नन स्टेरोइडल एन्टी इन्फ्लामेटरी ड्रग्स. अब त्यो चाहिँ एक्युट अवस्थामा युज हुन्छ. पछि क्रोनिक गाउट छ भने हामीले एउटा त युरिकोस युरिक ड्रग्स भन्छौँ युरिक एसिडलाई मृगोलाबाट चाहिँ फाल्न मद्दत गर्ने एउटा ड्रग्स हुन्छ. अर्को चाहिँ युरिक एसिड बन्नै कम गर्ने चाहिँ औषधि हुन्छ. यो औषधिहरूको बारेमा चाहिँ नयाँ नयाँ रिजल्ट्सहरू चाहिँ आइराखेको हुन्छ.
जस्तो कि मान्छेहरू बिरामी भयो युरिक एसिड भइसके पछाडि अब मान्छेहरूको मन जिब्रो त त्यस्तै हो. अब मलाई मासु खान मन लागेको छ भन्छन् कोही खसीको मासु खान्छन् कोही कुखुराको मासु खान्छन्. यो मासुहरू चाहिँ मान्छेले कस्तो कस्तो खानु हुन्छ कस्तो खालको मासु खानु हुँदैन के छ यो युरिक एसिडको बारेमा?
मासु चाहिँ रातो मासुले युरिक एसिड बढाउँछ बढी रातो मासुमा प्रोटिन बढी हुन्छ जसले गर्दाखेरि युरिक एसिड बढ्छ. रातो मासु चाहिँ नखानु भन्ने चाहिँ हुन्छ. त्यस्तै माछा पनि सकेसम्म नखाने
रातो
मासु. त्यस्तै अङ्ग भएका मासुहरू जस्तै हामीले भन्छौँ कलेजो मृगौला यस्ता मासुहरू चाहिँ खानु
सेतो मासु जस्तै कुखुराको मासु अब त्यो खान मिल्छ त्यसले खासै
गर्दैन
भने अल्कोहल अनि अब यो रातो मासु
गेडागुडी
दाल यस्तो खालको कुराहरूमा मान्छे सजग हुनु पर्यो. यो एक्सर्साइजहरूसँग चाहिँ कस्तो मान्छेले कस्तो गर्नुपर्छ एक्सर्साइज चाहिँ युरिक एसिड भइसकेपछि?
एक्सर्साइज जस्तो
दौडिने कुद्ने अथवा चाहिँ योगा गर्ने जिम गर्ने कस्तो हुन्छ यो जिम गर्न सक्छ सक्दैन मान्छेले के हुन्छ यसबारेमा?
जिम गर्न नसक्ने भन्ने त होइन. कस्तो हुन्छ भन्दा त अब एक्युट गाउट भएको अवस्थामा यसले चाहिँ जोइन्टलाई खालि इन्फ्लामेसन गराउँछ. जोइन्ट रातो भएको हुन्छ सुन्निएको हुन्छ दुखेको हुन्छ र पछि क्रोनिक गाउटमा चाहिँ यसले जोइन्टमा जुन क्रिस्टल्स भने अघि त्यो क्रिस्टल्स डिपोजिट भएर जोइन्ट डिफर्मिटी गर्न सक्ने अवस्था हुन्छ. त्यसैले सामान्य खालको एक्सर्साइज गरिराख्यो आफ्नो शरीर लाई चाहिँ सामान्य व्यायाम गरिराख्यो भने त्यो क्रिस्टल्सहरू डिपोजिसन हुन अलि कम हुनसक्छ र जोइन्ट डिफर्मिटी हुनबाट चाहिँ जोइन्टलाई चाहिँ बिग्रिनबाट चाहिँ बचाउन सकिन्छ.
भनेपछि सामान्य एक्सर्साइजहरू गर्दा खासै केही फरक पर्दैन. अब त हेभी ठुल्ठुलो चाहिँ डम्बेलहरू उठाउने ठुलो एक्सर्साइजहरू
त्यस्तो गर्नुपर्छ भने
त्यस्तो गर्दा राम्रो पनि नहुनसक्छ होइन. यो उमेर चाहिँ कस्तो छ कुन उमेरदेखि चाहिँ युरिक एसिडको लक्षण देख्न सक्छ जस्तो 10 वर्षकै लागि पनि हुनसक्छ कि अथवा चाहिँ 20 वर्ष पछाडि हुने अब यो कस्तो खालको यो चाहिँ मैले भोलि
हुनसक्छ. युरिक एसिड अब सानो उमेरमा हुँदैन भन्ने त होइन. अब कुनै शरीरमा भएको इन्जाइम डिफिसियन्सीको कारण भएको छ भने सानो उमेरदेखि पनि
5-6 वर्षकै लागि पनि
हुनसक्छ र पछि अब सामान्यतया रिसर्चहरूले देखाएको चाहिँ 40 वर्ष कटेपछि युरिक एसिड चाहिँ बढ्न थाल्छ र त्यसका लक्षणहरू पनि देखिन्छ.
भनेपछि अब यो संसारमा अब जस्तो नेपालमा यो युरिक एसिडको समस्याहरू कस्तो देखिन्छ अथवा बाहिर वर्ल्ड संसारभरि कस्तो छ यसको अवस्था के छ
युरिक एसिड
कति पीडित छन् यसबाट?
युरिक एसिडको अवस्था कस्तो छ भन्दा अब 1000 जनामा लगभग 2-3 जनालाई युरिक एसिड हुन सक्ने भन्ने
देखाइएको छ. हाम्रो लगभग कार्यक्रमको निर्धारित समय पनि सकिन आँटिसकेको छ. तपाईँले आफ्नो अमूल्य समय दिएर हाम्रो यो न्युयोर्कबाट सञ्चालित अनलाइन रेडियोलाई टाइम दिनुभएकोमा म तपाईँलाई व्यक्तिगत तर्फबाट र हाम्रो रेडियो सञ्चालक सहदीप पौडेलको तर्फबाट पनि हार्दिक कृतज्ञता व्यक्त गर्दै आजको कार्यक्रम यहीँ समाप्त पार्न चाहन्छु. समय दिनुभएकोमा डाक्टर तपाईँलाई फेरि पनि धेरै धन्यवाद दिन चाहन्छु. हवस् त धन्यवाद नमस्कार.
हजुर धन्यवाद.
स्वास्थ्य छलफलमा आज हाम्रा साथी रोमन अधिकारीले डाक्टर सुमन अधिकारीसँग युरिक एसिडको बारेमा छलफल गर्नुभयो. युरिक एसिडको लक्षण यसबाट सावधान हुनुपर्ने विषयहरू र अन्य सामान्य विषयमा उहाँहरूले छलफल गर्नुभयो। यो स्वास्थ्य छलफलमा गरिएको सामान्य छलफल हो। यही छलफलको आधारमा तपाईँले कुनै पनि औषधिहरू उपचारहरू लिने दिने गर्नुहुँदैन। आफ्नो स्वास्थ्यमा देखिएका विभिन्न समस्याहरूको बारेमा र जिज्ञासाको बारेमा तपाईँले आफ्नो निजी चिकित्सकसँग भेटेर थप जानकारी लिनुपर्ने हुन्छ। हाम्रो उद्देश्य स्वास्थ्यको बारेमा सामान्य जानकारी दिनु मात्रै हो, तपाईँको रोगको निदान गर्नु होइन। स्वास्थ्य छलफल मार्फत हामीले तपाईँलाई आफ्नो शरीरको बारेमा, सामान्य रोग निदान र त्यसको उपचारको बारेमा सचेत गराउनु मात्रै यो कार्यक्रमको उद्देश्य हो। आफूलाई लागेको अन्य जिज्ञासाहरू, आफूलाई लागेका अन्य समस्याहरूको बारेमा आफ्नो चिकित्सकहरूलाई लेखी पठाउनुहोस् र सामान्य जानकारीहरूको बारेमा तपाईँ हामीलाई पनि लेखी पठाउन सक्नुहुन्छ। हामी सम्बन्धित स्वास्थ्य विज्ञहरूसँग भेटेर तपाईँको प्रश्नको उत्तर खोज्ने प्रयास गर्नेछौँ। स्वास्थ्य छलफल सुन्नुभएकोमा धेरै धन्यवाद।
नेपाली मनन नेपालीपनको पहिचान दिँदैछौ, विदेशीका नेपालीहरूको भावना चढ्दैछौ। फुलाउँदै जाऊ विदेशमा पनि नेपाली फुलहरू, फुलाउँदै जाऊ विदेशमा पनि नेपाली फुलहरू। उन्नति गर प्रगति गर हिमाली स्वरहरू, उन्नति गर प्रगति गर हिमाली स्वरहरू।
हाम्रो भुटानको बारेमा कुरो गर्दाखेरि धेरै मन रुन्छ।
भुटानमा बस्दाखेरि साह्रो पिर हुन्थ्यो, आर्मीहरू आउँथ्यो, कुट्नु मार्नु गर्थ्यो, जेलमा लगेर गर्थ्यो। दाजुहरूलाई दिदी बहिनीलाई देखिसक्थेन, आएर हात पछाडि बाँधेर गोथ्यो, तेरो बुढा निकाल अहिले निकाल।
सुख दुःखको एउटा कथा, बाध्यताले पुनर्वास क्रममा परदेश पुग्नुभएका नेपाली भाषी भुटानी परिवारहरूको भावना, द इमोसन अफ द साङ्ग्रिला, भाव साङ्ग्रिला कार्यक्रम एक सामग्री अनेकका साथ यहाँहरूले हिमालीश्वर अनलाइन रेडियो मार्फत भुटानी पन नेपाली मन पनि भेट्न सक्नुहुनेछ। कार्यक्रम सुन्दै गर्नुहोला।
सुख दिन आउँछ होला, राम्रो हुन्छ होला। हाम्रो छोराछोरीले पनि एक दिन न एक दिन देखाउँछ, हाम्रो पनि एक दिन न एक दिन दिन आउँछ होला।
नेपाली अनलाइन रेडियो हिमाली स्वरहरूको प्रस्तुति कार्यक्रम भाव साङ्ग्रिलामा आज हाम्रा साथी अर्जुन प्रधान, साहित्यकार खेमनाथ दाहालसँग उहाँको नयाँ कृति महाकाव्य श्वेत पत्रको बारेमा विस्तृत कुराकानी गर्दै हुनुहुन्छ। आउनुहोस् एकैछिन भाव साङ्ग्रिलामा अर्जुन प्रधानको साथमा सुनौ साहित्यकार खेमनाथ दाहालसँग गरिएको यो छलफल।
नमस्कार, यहाँलाई भाव साङ्गीला कार्यक्रममा सदा झैँ। म आज एक यस्ता व्यक्तिको थोरै जीवनीबाट अनि उहाँले यस युगीन अवस्थामा पुर्याउनु भएको योगदानको बारेमा अनि इतिहासलाई छर्लङ्ग रूपमा अगाडि पस्किनु भएको खण्डमा म उहाँलाई कार्यक्रममा स्वागत गर्नुभन्दा अगाडि उहाँको थोरै जानकारी गराउन चाहन्छु। कवि खेमनाथ दाहालको जन्म विक्रम सम्वत 2009 तेह्रथुम लाभी, हाल अहिले विराटनगरमा। पिता स्वपूजनीय सोमनाथ र माता श्रीमती जानुका देवी दालको कोखबाट जन्मनु भयो। उहाँले साहित्यिक सिर्जनामा, साहित्यिक क्षेत्रमा उहाँले आफ्ना कलमहरूलाई काव्यक रूपमा प्रस्तुत गर्दै आउनुभएको छ। उहाँले 2054 श्रद्धाञ्जली कविता सङ्ग्रह र त्यसै गरी 2056 रश्मि खण्डकाव्य, 2060 योद्ध काव्य र त्यसै गरी हार्डवेयरको चौतारीमा 2063 गरी चारौँ कृति उहाँले हामी श्रोता, हामी साहित्य अनुरागीहरूमाझ उहाँले पस्किसक्नु भएको छ। र अहिलेको यो वर्तमान परिप्रेक्ष्यमा देशलाई जताततैबाट चुसिरहेको अवस्थामा विभिन्न सन्धिहरूको कारणबाट देशमा युद्ध अवस्था सिर्जना गरिरहेको अवस्थामा र नेपाली जनताले खोजिरहेको अनि नेपाली भाषा संस्कृतिहरूको लोप भइरहेको अवस्थामा विभिन्न ताना बानाहरूको बिचबाट कवि खेमनाथ दाहालले फर्करै काठमाडौँमा एउटा यस्तो ऐतिहासिक काव्य जो चाहिँ महाकाव्य श्वेतपत्र महाकाव्य पस्किनु भएको छ। 67 उहाँले यस पुस्तकलाई चाहिँ आम श्रोताहरूमा आम पाठकहरूमा चाहिँ यसलाई पस्किसक्नु भएको छ। आज यिनै विषयमा म उहाँसँग कुराकानी गर्न गइरहेको छु। समर्पण छ यो काव्य आमाका ती सपोतामा, झुक्दैन जसका मात विदेशी प्रभु सामुमा। वनवासी बरु हुन्छन् कष्ट खेप्छन् अनेकन, आमाको अस्तित्वमाथि दिँदैनन् खेल्न ती छिन्। मेटिन्छन् जो बरु आफै मेटिँदैनन् नाम मातुको, गर्लान छेदन आफैमा झुक्दैनन् सामु जरको। समर्पण छ यो भाव आमा गति सपुतामा, जसमा बक्छ आमाको तातो रक्त शरीरमा, तातो रक्त शरीरमा। दालजी यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद अरुणजी, तपाईँ र तपाईँ मार्फत यो कार्यक्रम सुन्नुभएका समस्त श्रोता दाजुभाइ दिदीबहिनीहरू र भुटानी प्रवासीहरू, भुटानमा सम्म पुग्ने कार्यक्रम भएको हुनाले भुटानमा बस्नुहुने तमाम नेपाली दाजुबहिनी दिदीबहिनीहरू, सिक्किमे दाजुभाइ दिदीबहिनीहरूलाई मेरो हार्दिक अभिवादन छ।
तपाईँले त अहिले चाहिँ अब श्वेतपत्र महाकाव्य लेख्नु लेखिसकेर चाहिँ अहिले नेपालमा चाहिँ विभिन्न बजारमा आइसकेको छ, विभिन्न माध्यम मार्फत पनि चाहिँ मिडियाहरू मार्फतबाट पनि प्रचार प्रसार भइरहेको छ। हामी श्रोता पाठकले के भनेर बुझ्ने श्वेतपत्र चाहिँ
के हो? तपाईँले श्वेतपत्रलाई के भन्ने भन्न खोज्नुभएको
हो? हजुर,
शब्दकोशमा श्वेतपत्रको अर्थ परिभाषा जस्तो भए पनि यस कृतिको अर्थमा श्वेतपत्र एउटा अभियान हो, एउटा प्रतिबद्धता हो र एउटा राष्ट्र जागरणको उद्घोषण हो। अर्जुनजी, मेरो भनाइ
दालजी, अब यहाँले चाहिँ श्वेतपत्र महाकाव्य चाहिँ अब यहाँले नेपालमा अब भनौँ हामीले पढे अनुसार चाहिँ यहाँले 5-6 वर्ष चाहिँ आफ्नो मेहनत लगाएर विभिन्न इतिहासहरू खोजेर चाहिँ विश्वको एउटा चाहिँ विश्व केमा अल्झिरहेको छ र विश्वलाई अहिले चाहिँ कसरी कुन दिशातिर लानुपर्छ, अब युग परिवर्तन गर्नको निम्ति कस्तो कस्तो चाहिँ परिभाषाहरूको आवश्यकता छ भन्ने विषयमा पनि यहाँले चाहिँ अब श्वेतपत्रले नै एउटा चाहिँ बुलन्द आवाज हो भनेर ल्याउनु भएको छ अरे नि, होइन?
हजुर, मैले मलाई करिब करिब 3-4 वर्ष भएको अर्जुनजी यो लेख्नुको लागि। मैले खालि तपाईँको कुरा सुनेर मात्रै होइन, भविष्यकै ठाउँमा पुगौँ, वास्तविकताको सिचुएसन पनि बुझौँ भन्ने दृष्टिकोणले म पुग्न पनि खोजेँ। म सिक्किम पनि पुगेँ, भुटान तर पुग्न सकिनँ, तैपनि धेरै साथीहरूसित सम्पर्क गरेँ अघि, र त्यसको निचोड हो, मैले अहिलेसम्म बुझेका कुराहरूको निचोड हो श्वेतपत्र महाकाव्य।
अब श्वेतपत्र महाकाव्य चाहिँ अब लेख्नु भएको छ, यहाँले बजारमा पनि आइसकेको छ, अब यहाँले चाहिँ विभिन्न राष्ट्रहरूमा पनि चाहिँ घुमफिर गरेर एक्सेप्ट, अब तपाईँले भुटान जानु भएको छैन, अब भुटानका चाहिँ व्यक्तिहरूसँग भेट हुनुभएको छ, अग्रजहरूसँग कुराकानी गर्नुभएको छ, अब यो लेख्नुको उद्देश्य चाहिँ के, उद्देश्य चाहिँ के रह्यो?
श्वेतपत्र लेख्नुको खास उद्देश्य चाहिँ नेपालमा गणतन्त्रको मार्ग प्रशस्त र अग्रगमन, भुटानमा गणतन्त्र स्थापना र भुटानी शरणार्थी वापसीको लागि सचेतकको भूमिका, सिक्किम स्वतन्त्रता जागरण र स्वतन्त्रता सङ्ग्रामको प्रदर्शन गर्ने अभिप्राय र हाम्रा ठुला छिमेकी मुलुकले हामी अझ दक्षिण एसियाका साना मुलुकप्रति गरिएको थिचो मिचो हैकमवादको उजागर गर्नु र प्रतिकार गर्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मैले यो कृति लेखेको हुँ।
अब यहाँले काव्यलाई कति साग र कति भागमा विभाजन गरी लेख्नु भएको छ त?
मैले कृतिलाई खास गरेर 15 भागमा भनौँ न, 15 सर्ग भन्छौँ हामी महासर्ग महाकाव्य लेख्दाखेरि अघि, 15 सर्गमा विभक्त गरी लेखेको छौँ र त्यसभित्र आवश्यक अनुसार कथनका आधारमा विभिन्न विभाजित छ, तर उपसर्ग भनेर खुलाएको छैन। जस्तो तपाईँको बिचबिचमा अब खोपकुकको कुरो आएको छ, अब राज संस्थाका कुराहरू आएका छन्, ती पनि तपाईँको उपसर्गका रूपमा छन् चाहिँ भित्रपट्टि, तर बाहिर चाहिँ तपाईँको खालि 15 सर्ग भनेर मैले यो कृतिमा लेखेको छु। अनुस्तुप छन्दमा 111 श्लोकहरू बनाएर लेखिएको छ, तर अनुस्तुप छन्दमा त्यसलाई 22/22 दुई लाइनको एक श्लोक मान्ने गरिन्छ, तर मैले चाहिँ मेरो आफ्नोपना के छ भने मैले योद्धा काव्य लेख्दा पनि चारवटा श्लोकको एउटा स्वर एउटा स्वर्ग बना एउटा श्लोक बनाएको थिएँ
र
त्यसलाई पनि मैले तपाईँको चारवटा लाइनहरूलाई एउटा श्लोक बनाउने गरेको छु। जम्मा 4444 श्लोकहरू हरपहरू छन् यो महाकाव्यमा।
यहाँले अब श्वेत पत्र महाकाव्यमा चाहिँ अब भुटानलाई अर्कै नाम दिनुभएको छ, नेपाललाई अर्कै नाम दिनुभएको छ, एउटा अनि सिक्किमलाई चाहिँ अर्कै नाम दिनुभएको छ, जो चाहिँ पारिवारिक रूपको नाम दिएर एउटा सम्बन्धभित्रको हिमाली खण्डहरूको पीडाहरूलाई यहाँले श्वेत पत्र महाकाव्य मार्फत निकाल्नु भएको छ नि।
मैले तपाईँको श्वेत पत्र महाकाव्यमा हिमालका पिन्ती छोरीहरू सिक्किम भुटान र नेपाललाई तिन दिदीबहिनीका रूपमा प्रस्तुत गरेको छु र हिमालयलाई पिताका रूपमा मानवीकरण गरेको छु। त्यसमा नेपाललाई जेठी, भुटान सिक्किमलाई माइनी र भुटानलाई कान्छी दिदीबहिनीका रूपमा प्रस्तुत गरेको छु र त्यसका अलावा तिनका सन्ततिहरू सबै जनताहरू नेपाली जनताहरू सिक्किमी जनताहरू र भुटानी जनताहरूलाई आवश्यकता अनुसार प्रस्तुत गरेको छु र तिनलाई सताउने भारत इतिहासलाईमा आएका पात्रहरू र स्वयं स्रष्टाको उपस्थितिको तड्काहरू प्रयुक्त गरेको छु यो महाकाव्यमा। यति चाहिँ महाकाव्यका पात्रहरू भए।
यहाँले अब त्यसरी चाहिँ पात्रहरू चाहिँ भिन्न भिन्नै तरिकाले राखेर अनि यहाँ चाहिँ अब प्रवेश गर्दाखेरि पनि अब पहिलो सागदेखि नै प्रवेश गर्दाखेरि पनि यहाँ चाहिँ एउटा मूल पात्र मको पात्र भएर यहाँले छर्लङ्ग देख्नुभएको घटनाक्रमहरू अनि उनीहरूमाथि भएको ती दिदीबहिनीहरूमाथि भएको अन्य अत्याचार विभेद धर्म संस्कृतिमाथि भएको चाहिँ विभेदकारी नीतिहरू अनि उनीहरूमाथि गरिएको हिंसाहरूको बारेमा अनि उनीहरू त्रासित भएका कुराहरू देखेर यहाँले चाहिँ श्वेत पत्रमा नि भन्नुभएको छ विभिन्न अवस्थामा होइन विभिन्न अब सार्कहरूमा यहाँले भन्नुभएको छ। अब पहिलो सार्कमै यहाँले पहिलो सार्कको एकमा पनि भन्नुभएको छ पर एकान्तमा देखेँ तिन बहिनीहरू जुटी कुरा के गर्न थाले थिए जागो म भित्र खुल्दुली को हुन् यी सुन्दरी तिन के गर्दैछन् कुराहरू भने सोचेर छेउैमा गएँ उत्साहले अरू। अब यहाँदेखिका अरू यसरी प्रवेश गरेर तपाईँ चाहिँ अन्त्यसम्मको चाहिँ अब उद्घोषसम्म गर्नुभएको छ होइन। अब यो बिचमा तिनजना दिदी बहिनीलाई देख्नुभएको समस्या छ नि त्यससँग सन्दर्भिक एउटा चाहिँ श्लोक मलाई र सम्पूर्ण श्रोताहरूलाई सुनाइदिनुहोस् न।
निलो लद्दाख सिङ्गैनी कश्मीर छ विवादमा खायो सिक्किम नै आँखा आँखा तर्छ भुटानमा। निलो लद्दाख सिङ्गैनी कश्मीर छ विवादमा खायो सिक्किम नै आमा आँखा तर्छ भुटानमा। नेपाल उसको नित्य शिर दर्द छँदैछ नि भुटान पछि नेपाल ऊ गर्छ दाउ खान नि। म एउटा श्लोक तपाईँलाई तपाईँ मार्फत सबैलाई म सुनाउँछु मैले जुन श्वेत पत्र महाकाव्यमा लेखेछु।
हजुर।
सँगै सँगै गरी सीमा मिच्दैछ यसले ममा महाकाली र मेचीका साथी औसत ठाउँमा जङ्गे पिलर सारेर पुर्याउँछ कता कहाँ टनक पुरको छुट्टै इतिहास भयो यहाँ। त्यति मात्र कहाँ हो र दिन्छ पीडा छ नि अहो काला पानी र सुस्ता झन् गाब्न खोज्छ सधैँ अहो दिनानु दिन झन् अहिले साँध मिच्ने अटेरको प्रवृत्ति यसको लाग्छ अति दुष्ट पिशाचको। मैले यसरी हामी माथि गरिएका अन्यायहरूको प्रतिकार गरेको छु। मैले कलमले प्रतिकार गर्न खोजेको हो अर्जुनजी।
म व्हाइट पेपर श्वेत पत्र महाकाव्यको बारेमा अलिकति मैले भन्नुपर्दाखेरि अब यस महाकाव्यलाई चाहिँ उषा दाल विराटनगर 13 बस्नुहुन्छ मोरङ उहाँले प्रकाशन गर्नुभएको छ भने यसलाई चाहिँ अब यसको चाहिँ आवरणमा रमेश पौडेल र यसलाई चाहिँ कवि खेमनाथ दाहालले आफ्नो आफ्नै यसको चाहिँ सर्वाधिकार सुरक्षित राख्नुभएको छ र यसलाई चाहिँ कविले अब मूल्यत रूपमा यसको नेपालीमा चाहिँ 450 राख्नुभएको छ भने विदेशमा चाहिँ $10 राख्नुभएको छ। यहाँहरूको यदि इच्छा यहाँहरूले चाहिँ इतिहासको बारेमा केही पानाहरू पल्टाउन चाहनुहुन्छ र नेपाल भुटान सिक्किम अर्थात् नेपाली भाषीहरूको यथार्थ कथा व्यथा बुझ्न चाहनुहुन्छ र भारतले आज के गरिरहेको छ, चिन किन मौन छ, पाकिस्तान किन गाभियो, आज सिक्किम चाहिँ किन भारतमा उसको सिक्किम भारतको किन विश्व दिवस मनाउन बाध्य छ भन्ने विषयमा यहाँले चाहनुहुन्छ भने चाहिँ अब यहाँलाई हामीले अगाडि नै भनिसकेको छौँ कि चाहिँ arjunjorno@gmail.com या चाहिँ यहाँले हाम्रो कविज्यूको khemdal@hotmail.com पनि यहाँले मेसेज लेख्न सक्नुहुन्छ भन्दै म अब कविज्यूलाई अन्ततिर जाँदा जाँदै तपाईँले भन्न छुटिएका केही महत्त्वपूर्ण कुराहरू र हामीलाई समय दिनुभएको छ यहाँलाई धेरै धेरै धन्यवाद र तपाईँका अक्षरहरूले जुन चाहिँ इतिहास बोकेको छ जुन चाहिँ पीडा दुःखहरूका कथाहरूलाई समेटेर अहिलेको सबै नक्सा जुन चाहिँ तपाईँको पुस्तक पढेपछि एउटा चाहिँ यथार्थ हाम्रो चाहिँ आँखामा चाहिँ ऐना भएर आइसक्छ अनि त्यसबाट हाम्रो मनले चाहिँ एउटा चाहिँ क्रान्तिको नयाँ बाटो विकुल पुगिसकेको हुन्छ र तपाईँले अन्त्यसम्म उद्घोष पनि गरिसक्नु भएको छ पक्कै पनि हामी पनि यही आशामा रहन्छौँ भोलि नयाँ परिवर्तन आउँछ मसल जब सल्कन्छ झन्डा बोकेर स्वत्वको कदापि रोक्न सक्दैन शक्तिले पनि दैवको जनता शक्ति हो मान प्रलय छालाको सरी जस्तै शक्तिहरू ढल्छन् वशमा त्यसको परि अब यिनै कुराहरूमा जस्तै अब कविज्यूले अब यहाँ अब मलाई चाहिँ के लागेको भने यहाँले अब 21औँ शताब्दीको श्वेतपत्र विरोधको घोषणा हो सबै हामी हिमाली अधिराज्यको हुन्छ सिक्किम चाँडै नै स्वतन्त्र सार्वभौमको भुटान अनि नेपाल हुन्छ स्वत अडनको यिनै अडनहरूको साथमा यहाँलाई अन्त्यमा म हाम्रो समयको छोटो अवधिले गर्दाखेरि अन्त्यमा लागेको कुरा छुटेको कुरा भन्दिन अनुरोध गर्दछु
म संक्षेपमा एउटा यो श्लोक चाहिँ खास गरेर सिक्किमे दाजुभाइ दिदीबहिनीहरूका प्रति समर्पित गर्छु
हजुर
झुप्पा सुना खरिका र हिमाली टाकुराहरू भगवान बुद्धका आँखा घण्ट मन्दिरकाहरू तिमीलाई सधैँ भन्छन् जागरे अब सिक्किमे तिमीलाई सधैँ भन्छन् जागरे अब सिक्किमे नहौ अब मुर्दा चाहिँ आफ्नो अस्तित्व बिर्सने नहौ अब मुर्दा चाहिँ आफ्नो अस्तित्व बिर्सने अब अर्जुनजी तपाईँहरू प्रवास आएपछि उहाँ दिदीबहिनीहरूले कसरी तपाईँहरूलाई पर्खिराखेका छन् त्यो कुरो म भुटान आमाको मार्फत भनौँ है त
त्यो
पनि तपाईँहरूलाई बलात्कार भएका ती आमा बहिनीहरू अझ अत्याचारीहरूलाई दिन्छौ दण्ड यथोचित भन्ने आशा गरी तिम्रो बाँचिएका सबको पनि तुसारा पात आशामा गर्दै भाग्छौ हौ तिमी तपाईँहरू जानु भएन भने फर्किनु भएन भने आमाले के भन्नुहुन्छ भने भन्ने आशा गरी तिम्रो बाँचेका सबको पनि तुसारा पात आशामा गर्दै भाग्छौ हो तिमी तपाईँहरूलाई प्रश्न गर्नु भएको छ
हजुर हजुर
हवस् त धन्यवाद अर्जुनजी अर्को एउटा के भन्दा यो कुरो समस्त भुटानी दाजुभाइ दिदीबहिनी आमाहरू नबिर्स्यौँ प्रवासी भुटानीहरूले पनि नबिर्स्यौँ भन्दै म श्लोक अन्तिममा भन्न चाहन्छु अर्जुनजी है एउटा श्लोक काडेर वृषको चर्म जननायकले भरि सियोले चर्म धोक्राको मुख सिएर बेसरी सुनको सन्नतिभित्र डुबाएको कुकृत्यता सम्झदा अहिलेसम्म ज्वाला बल्छ कता कता ए बलेको ज्वालालाई अझ तीव्र पारौँ र गणतन्त्र भुटानको कामना गरौँ धन्यवाद
यहाँलाई धेरै धेरै धन्यवाद जाँदा जाँदै श्रोता यहाँलाई म यो भन्न चाहन्छु कि नेपालको सबै भूमि सुगौली सन्धि पूर्वको नेपालको सबै भूमि सुगौली सन्धि पूर्वको भुटानको सबै भाग कोचबिहारसम्मको मुक्तिको चाहना गर्दै बाँचेका सिक्किमेप्रति मुक्तिको चाहना गर्दै बाँचेका सिक्किमेप्रति बनौँ उत्तरदही र लिउँ एउटा नयाँ गति यसो भन्दा भन्दै म कार्यक्रमबाट अर्जुन प्रधान बिदा हुन चाहन्छु हस्त धन्यवाद
भाव साङ्ग्रिला नेपाली अनलाइन रेडियो हिमाली स्वरहरूको प्रस्तुति हो। नेपाली भाषी भुटानी परिवारहरूको भावना र विचारहरू समेट्ने उद्देश्यले तयार पारिएको यो कार्यक्रममा हामी नेपाली भाषी भुटानी परिवारहरूको आवाजलाई समेट्छौँ। यो कार्यक्रम सँगसँगै तपाईँले हाम्रा अन्य विविध अनलाइन रेडियो कार्यक्रमहरू इन्टरनेटको ठेगाना www.nepalirradio.com अथवा www.nepalirradio.org मा सुन्न सक्नुहुन्छ। हिमाली स्वरहरू न्युयोर्कबाट तयार हुने अनलाइन रेडियो कार्यक्रम हो।
नेपाली मना नेपालीपनको पहिचान दिँदैछौ, विदेशीका नेपालीहरूको भावना काट्दैछौ। फुलाउँदै जाऊ विदेशमा पनि नेपाली फुलहरू, फुलाउँदै जाऊ विदेशमा पनि नेपाली फुलहरू। उन्नति गर प्रगति गर हिमाली स्वरहरू, उन्नति गर प्रगति गर हिमाली
स्वरहरू। उज्यालो खस्न नभ्याउँदै बाटैमा खसी काटिन्छन्, सुँगुर ढालिन्छन् र ग्राहक लोभ्याउने बहानामा रक्तामै पारिन्छन् भुइँ र बाटो। छरपष्ट फिजाएका मासु र अन्डा भुँडी मन्दिर जाने यात्रुलाई गिज्याउँछन् एक बिहानै।
सृजनाका स्वरहरूमा आज हामी कोमल मल्ल र रामचन्द्र शर्माका दशैं कविताहरू यहाँ प्रस्तुत गर्दैछौँ।
प्रस्तुत छ एउटा कविता, कविताको शीर्षक छ शुभकामना। मैले पठाएको शुभकामना, मैले पठाएको शुभकामना तिमीसम्म भोलि त पुग्छ पुग्छ। मैले पठाएको शुभकामना तिमीसम्म भोलि त पुग्छ पुग्छ। नवदुर्गा भवानीसँग गरिएका मेरा आराधनाले तिमीभित्र सुख समृद्धि आरोग्यता र दीर्घ जीवनका पुष्पहरू निरन्तर फुल्छ फुल्छ, निरन्तर फुल्छ फुल्छ। शुभकामना शुभकामना शुभकामना, मैले पठाएको शुभकामना तिमीसम्म भोलि त पुग्छ पुग्छ, तिमीसम्म भोलि त पुग्छ पुग्छ। परदेशमा म परदेशमा म स्वदेशमा तिमी यस्तै अरू कति कति, परदेशमा म स्वदेशमा तिमी यस्तै अरू कति कति। जात धर्म भाषा भेष थरी थरी एकै हौँ हामी नेपाली सन्तति, जात धर्म भाषा भेष थरी थरी एकै हौँ हामी नेपाली सन्तति। बाँचौँ बचाउँ हर्ष उल्लास उमङ्गले जो जहाँ रहे बसे पनि हाम्रा धर्म संस्कृति, बाँचौँ बचाउँ हर्ष उल्लास उमङ्गले जो जहाँ रहे बसे पनि हाम्रा धर्म संस्कृति। शुभकामना शुभकामना शुभकामना, मैले पठाएको शुभकामना तिमीसम्म भोलि त पुग्छ पुग्छ, मैले पठाएको शुभकामना तिमीसम्म भोलि त पुग्छ पुग्छ। पुर्याइदेऊ पवन, पुर्याइदेऊ पवन खोलेर गगन, पुर्याइदेऊ पवन खोलेर गगन प्रार्थना र श्रद्धा भक्तिका सुमनहरू, पुर्याइदेऊ पवन खोलेर गगन प्रार्थना र श्रद्धा भक्तिका सुमनहरू। ल्याइदेऊ तिमी बोकेर अनि, ल्याइदेऊ तिमी बोकेर अनि प्रसादमा, ल्याइदेऊ तिमी बोकेर अनि प्रसादमा शुभ आशिकका बुद्ध नयन र धड्कनहरू, शुभ आशिकका प्रसादमा बुद्ध नयन र धड्कनहरू। शुभकामना शुभकामना शुभकामना, मैले पठाएको शुभकामना तिमीसम्म भोलि त पुग्छ पुग्छ, तिमीसम्म भोलि त पुग्छ पुग्छ। धन्यवाद।
दसैँको सुविधायक विदेशमा बस्ने सबै महानुभावहरू पाठकहरूलाई धेरै धेरै शुभकामना टक्राउन चाहन्छु। दसैँको लागि म यो चाटा व्यञ्जन एउटा आशीर्वचन भनेर आशीर्वचन दिनु भने उच्च काठमाडौँ राजु भनेर शीर्षकमा एउटा कविता छु म दर्शकहरूलाई श्रोताहरूलाई चाहन्छु। सुरु गरौँ। उच्च काठमाडौँ आज वर्षौँ कोलाहल समय सँगै दीर्घकालीन साँझ हेप्दै खप्दै भुवरी बिचमा मुन्टी युद्ध माझ कालो बादल दहन धन घटा खाली च्यापेर राज सौलो सेतो शुभ सगुनली पुष्ट काठमाडौँ आज ईर्ष्या बाधा लुटफुट झगडा आधीपोको कुनामा रातो तिता जौतिल जमरा धूप बत्ती दुनामा बाल्दै उठ्दै शुभ वचन मुरी बोकी ल्याउने जहाज माथि हेर कति कति उडी आउँछ काठमाडौँ आज हेरौँ भोगौँ गृह कलह पछिको देशमा विद्यमान सौलो ताजा प्रणर प्रविधिको आत्मसंयम जमान बाणौँ एका पसबिच भूमि राष्ट्रको कामकाज ताजा प्रणर प्रविधिको आत्मसंयम जमान बाणौँ एका पसबिच भूमि राष्ट्रको कामकाज कन्दै कन्दै दिनहरू पुरी हस्त काठमाडौँ आज ज्ञाता पाता स्वतन्त्र गुरुहरू मातृपितृजमाता नेता सञ्चालकहरू सबै देशमा चित्तदाता आफ्नो आफ्नो रुचि अनुरूपको स्निग्ध सौगात लाज बोकी टिका लिन दिन भनी हेर्छ काठमाडौँ आज मानौ सबले स्निग्ध सौगात लाज बोकी टिका लिन भनी हेर्छ काठमाडौँ आज मानौ सबले स्निग्ध सौगात लाज कालीन दिन भनी हेर्छ काठमाडौँ आज मानौ सबले प्रणय गरौँ स्वार्थ छोडी झमेला भाइचारा हित वचन सिकौँ छोपी आउँदै छेला बुढापाकाहरूसँग गई बाहु फैलाई ताज झुक्दै आशिर वचन लिन भनी उष्ट काठमाडौँ आज
यिनै विविध प्रस्तुतिहरू सँगसँगै आजको हिमाली स्वरहरूको यो 163 श्रृङ्खला यहीँसम्म। तपाईँलाई हाम्रो कार्यक्रम कस्तो लागिरहेको छ आफ्नो सल्लाह र सुझावहरू लेखी पठाउनुहोला। तपाईँ हाम्रो इन्टरनेटको ठेगाना www.nepalirradio.com अथवा nepalirradio.orgमा विविध अनलाइन रेडियो कार्यक्रमहरूको साथमा नेपाली समुदाय वरिपरि भइरहेका विभिन्न गतिविधिहरूको भिडियो र फोटोहरू पनि हेर्न सक्नुहुन्छ। नेपाली समुदाय वरिपरि आउँदै गरेका विभिन्न गतिविधिहरूको हामी जानकारी पनि दिने गर्छौँ। तपाईँ पनि आफ्नो समुदाय वरिपरि भइरहेका विभिन्न गतिविधिहरूको खबर हामीलाई पठाउन सक्नुहुन्छ अथवा तपाईँसँग आफूले तयार पारेको विभिन्न कार्यक्रमहरू छन् रेडियो अथवा भिडियो कार्यक्रमहरू छन् भने हामीलाई पठाउनुहोस्। हामी हाम्रो वेबसाइट मार्फत पनि तपाईँको कार्यक्रमहरू सबैलाई सुनाउनेछौँ देखाउनेछौँ। यो बडा दसैँले सबैमा सुख लिएर आओस्। आफ्नो परिवारदेखि बिछोडिएर बस्नुभएको छ भने चाँडै तपाईँहरूको मिलन होस्, सुख शान्ति छाओस्, राम्रो होस्, सुरक्षित हुनुहोस्। हाम्रो मनैदेखि धेरै धेरै शुभकामना। अब हाम्रो भेट अर्को कार्यक्रममा हुनेछ। शान्त सुखमय र सुरक्षित रहोस् तपाईँको जीवन। धेरै धेरै शुभकामना।